कार्यक्रम हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। सार्वजनिक सेवा प्रसारण नेपालको एउटा पृथक कार्यक्रम हाम्रो भूगोल नेपालको भूगोलभित्र समेटिएका विविध विषयहरूको खोजी गरी तपाईँ श्रोतामाझ सूचना सम्प्रेषण गर्ने एउटा माध्यम हो। नेपालको भूगोलभित्रका भू आकृतिहरू खोला नाला ताल तलैया हिमाल पहाड तराई वन जङ्गल धरातलमा विचरण गर्दै हिँड्ने रम्ने र बस्ने समुदाय लगायत सबै प्राणी एवं चराचुरुङ्गी पक्षीहरूको जानकारी एवं नेपालमा रहेका ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरूको बारेमा सम्भव भएसम्म श्रोतामाझ विस्तृत जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो।
हामी कार्यक्रम रिपोर्टिङका लागि देशभित्रका जुनसुकै ठाउँसम्म पनि पुग्ने कोसिस गरेर कार्यक्रम तयार पार्दछौँ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई।
आज हामी तपाईँहरूलाई नुवाकोट जिल्ला स्थित पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 लिएर जाँदैछौँ।
काठमाडौँ उपत्यकाको उत्तर पश्चिममा अवस्थित नुवाकोट बागमती प्रदेशको एउटा ऐतिहासिक रूपमा महत्वपूर्ण जिल्ला र पहाडी सहर भनेर चिनिन्छ। यो एउटा प्राचीन किल्ला र तिब्बतको लागि एक रणनीतिक व्यापार मार्गको रूपमा पनि रहेको छ। ऐतिहासिक र पर्यटकीय महत्वका रूपमा पृथ्वीनारायण शाहले 18 शताब्दीमा निर्माण गरेको सात्तले दरबार रहेको छ भने काठमाडौँ उपत्यकाको पश्चिमी प्रवेशद्वारको रक्षा गर्ने एक महत्वपूर्ण किल्ला पनि हो नुवाकोट। त्रिशुली र तादी नदीहरूको बीचमा अवस्थित नुवाकोट जिल्लामा शिवपुरी राष्ट्रिय निकुञ्जका केही भागहरू सहित 450 मिटरदेखि 5000 मिटर उचाइसम्मका भूभागहरू रहेका छन्।
यही नुवाकोट जिल्लामा अवस्थित पञ्चकन्या गाउँपालिका 3 आजको हाम्रो कार्यक्रमको गन्तव्य स्थल जुन समुद्री सतहबाट करिब 1700 मिटरको उचाइमा अवस्थित छ। हिमालदेखि तराईको सम्म फाँट जस्तो देखिने भूभागमा फैलिएको उक्त वार्डको माथिल्लो भेगमा लेकाली हावापानी मध्य भेगमा समशीतोष्ण हावापानी र तल्लो भेगमा उष्ण खालको हावापानी पाइन्छ। मिश्रित खालका जात जातिहरूको बसोबास रहेको उक्त ठाउँमा तामाङ समुदायको बाहुल्यता छ। पहाडी भूभाग भए तापनि कृषिका लागि निकै उपयुक्त र उर्वर भूभाग रहेको तर बस्ती पातलिँदै जाँदा लगाएको अन्न बाली पनि बाँदरले सखा पारिदिने हुँदा कृषकहरू निकै चिन्तित देखिन्छन्।
स्वच्छ हावापानी अर्ग्यानिक खानेकुरा अनि काठमाडौँ उपत्यकाबाट मात्र 40-45 किलोमिटरको दूरीमा अवस्थित उक्त भूगोलका समुदायहरूको एउटै आवाज छ हाम्रो आफ्नै स्थानमा हस्पिटल होस् शिक्षा राम्रो होस् रोजगारी पाइयोस् यति भए हामी हाम्रै ठाउँमा रमेर बस्न सक्थ्यौं।
आजको कार्यक्रममा पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष रामबाबु पराजुलीसँग गरिएको छोटो कुराकानी स्थानीयका लागि सामाजिक कार्यमा क्रियाशील व्यक्ति देवकी धर्म आधारभूत विद्यालयका प्रधानाध्यापकको भनाई र अभिभावकको विचार समेटेर तयार पारिएको रिपोर्ट र जनधारणा प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनुहोला। हरेक नागरिकको एउटै अपेक्षा हुन्छ आफ्नै ठाउँमा सबै कुरा होस्। यसका लागि स्थानीय स्तरका सरोकारवालाहरूको पनि महत्वपूर्ण भूमिका रहन्छ। यसै सन्दर्भमा पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 का अध्यक्षले आफ्नो स्थानमा नागरिकका लागि के कस्तो क्रियाशीलता अपनाउँदै आइरहनु भएको छ त भन्ने जिज्ञासामा गरिएको छोटो कुराकानी कार्यक्रमको पहिलो सामग्री स्वरूप राख्दैछौँ।
यहाँका जनताहरू केमा केन्द्र?
हाम्रो यहाँको जनसमुदाय चाहिँ मुख्य गरी चाहिँ अब कृषि पेसामा नै बढी आकर्षित भइरहनु भएको छ र बढी कृषि पेसामा नै अब सम्मिलित हुनुहुन्छ र बाँकी अब केही युवाहरू चाहिँ अहिले सबैतिरको होइन अब वैदेशिक रोजगारमा पनि अहिले ठुलै युवाहरूको जमात वैदेशिक रोजगारमा पनि हुनुहुन्छ र हाम्रो यहाँ चाहिँ अब जङ्गी प्रहरीमा सेवा गर्ने पनि हुनुहुन्छ, त्यसै गरी निजामती कर्मचारी शिक्षकहरू पनि हुनुहुन्छ, र विशेष गरी चाहिँ अब ठुलो समुदाय चाहिँ कृषिमै आधारित छ।
जुन हजुरले युवा समुदाय विदेशतिर भन्नुभयो, यो आफ्नो ठाउँमा चाहिँ युवाहरूलाई राख्न नसक्नुको कारण चाहिँ के रहेछ?
एकदमै राम्रो प्रश्न सोध्नुभयो। यो चाहिँ समग्र यो सङ्घीय सरकारले पनि यो नसकिरहेको अवस्थामा अब हामी स्थानीय सरकारले मात्रै त्यो गर्न सक्ने सम्भावना चाहिँ अलि न्यून नै रह्यो। तैपनि हामीले केही प्रयासहरू चाहिँ अब गरि नै राखेका छौँ। जस्तै हामीले यो कृषिमा चाहिँ अलिक बढी होइन अब त्यो युवाहरूलाई लगाउने, विदेश जाने दरलाई चाहिँ अलिक घटाउने भनेर हामीले यो कोही युवाहरू जो चाहिँ विदेश जाने उमेर समूहका हुनुहुन्छ र उहाँहरूले चाहिँ कृषि कार्य गर्न चाहनुहुन्छ भने उहाँहरूलाई गाउँपालिकाले होइन ऋण स्वरूप बिना ब्याजमा चाहिँ अब ऋण उपलब्ध गराउने, तरकारी खेती लगायतका अन्य खेतीहरू गर्नको लागि चाहिँ अब गाउँपालिकाले बिउ पुँजीको रूपमा केही रकम उपलब्ध गराउने, अब त्यसको चाहिँ अब ब्याज तिर्न नपर्ने र त्यसबाट आम्दानी भइसकेपछि चाहिँ अब त्यसलाई चाहिँ आम्दानीको अब निश्चित हिसाबले चाहिँ तिर्दै जाने हिसाबले हामीले अब त्यस्तो कार्यक्रमहरू पनि ल्यायौँ र त त्यति सफल हुन सकेन त्यो। अर्को चाहिँ अब कृषिसँग सम्बन्धित भएर बेरोजगार युवाहरूलाई माटो उपहार भन्ने कार्यक्रम पनि ल्यायौँ र त्यो कार्यक्रम चाहिँ त्यो चाहिँ अलि नौलो खालको कार्यक्रम थियो। अब त्यो चाहिँ जस्तो कोही अलि धनी मान्छेहरूको चाहिँ अलि जग्गा जमिन अलि धेरै छ तर उनीहरू चाहिँ सहर बजारमा बसोबास गर्छन् र उनीहरूको जग्गा चाहिँ अहिले बाँझो बसिरहेको अवस्था छ भने अब त्यो बाँझो जग्गालाई चाहिँ जग्गा धनीलाई चाहिँ अब केही रकमहरू चाहिँ उनीहरूले चाहिँ भाडामा त्यो जग्गा उपलब्ध गराउने र त्यो भाडामा उपलब्ध गराइसकेपछि त्यो दुई समूहबीच चाहिँ एक खालको चाहिँ त्यो सम्झौता हुने अनि त्यो जो चाहिँ त्यो भाडामा लिन चाहन्छ अब उसले भाडामा लिएको चाहिँ 50% चाहिँ गाउँपालिकाले चाहिँ बेहोर दिने। उदाहरणको लागि चाहिँ अब कसैले चाहिँ 10 रुपनी जग्गा चाहिँ वार्षिक 10,000 दरले चाहिँ उसले भाडामा लिने सम्झौता गरेको छ भने 5,000 चाहिँ गाउँपालिका स्थानीय सरकारले चाहिँ तिर्दिने त्यो कार्यक्रम पनि हामीले लागू गऱ्यौँ। त्यो सुरुवात चाहिँ भयो तर त्यो पनि प्रभावकारी हुन सकेन। अब हामीले अब नसक्नुको कारण चाहिँ अहिले युवाहरूले चाहिँ तत्काल चाहिँ अब त्यसको प्रतिफल खोजिहाल्ने, जस्तो कृषिबाट सुरुकै वर्ष धेरै मुनाफा हुन नसक्ने रहेछ होइन, तर उहाँहरूले चाहिँ अब सुरुकै वर्षहरूमा धेरै मुनाफा खोज्ने होइन, अब त्यो हिसाबले पनि अलि
हतार
एकदम त्यो हतार भएको कारणले पनि अब त्यस्तो किसिमको चाहिँ अब त्यो प्रभावकारी हुन सकेन, त्यस्तो भइरहेको छ।
यसलाई निरन्तरता दिन सकिन्छ,
निरन्तरता दिन सकिन्छ। हाम्रो यो आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि अब त्यो कुराहरू समावेश भएको छ र अनि हामीले चाहिँ यो कृषि क्षेत्रलाई नै बढी प्राथमिकता दिनुपर्छ भन्ने हिसाबले चाहिँ हामीले कृषिमा चाहिँ अब नयाँ कार्यक्रमहरू गर्न त्योभन्दा अरू थप कार्यक्रमहरू पनि गर्ने, अब जस्तो किसानहरूले जस्तो धेरै कुराहरू चाहिँ अब यो बजार व्यवस्थापन भएन, कृषि उपजहरू चाहिँ खेर फाल्ने अवस्था आयो भन्ने कुरा चाहिँ धेरै गुनासो आइसकेपछि हामीले चाहिँ अब त्यो तरकारीहरू लगायतका कृषि अनाजहरू चाहिँ जो किसानहरूले उत्पादन गर्नुहुन्छ अब त्यो चाहिँ फेरि गाउँपालिकासँग समन्वय गरेर हामी यति जग्गामा चाहिँ व्यावसायिक हिसाबले चाहिँ अब हामी तरकारी खेती गर्दैछौँ अथवा नगदे बालीहरू उत्पादन गर्दैछौँ भनेर गाउँपालिकासँग एक खालको सम्झौता गरिसकेर उहाँहरूले त्यो उत्पादन गर्नुभयो र उहाँहरूले चाहिँ बजार पाउनु भएन भने त्यो स्थानीय सरकार गाउँपालिकाले त्यो किसानको चाहिँ त्यो अनाज खरिद गरिदिने भन्नेसम्मको हाम्रो कार्यक्रम छ। नयाँ कार्यक्रमहरू ल्याइरहेका छौँ तर प्रभावकारी भइरहेको छ।
जति पनि यहाँ अन्न बालीहरू लगायो, यता बाँदरहरूले खाइदिन्छ, हामीले त अन्न बालीहरूलाई लिनै पाएनौँ भन्ने कुराहरू उठ्यो। वडा अध्यक्षको हिसाबले स्थानीय जनताहरूको यी बाली नालिएर जनावरहरूसँग बचाउनको लागि के अर्को कार्यक्रमहरू ल्याउने पहल गर्नुभएको छैन?
एकदमै अब सही कुरा भन्नुभयो। यो बाँदर नियन्त्रण चाहिँ यो सबैतिर उठेको कुरा हो। अब यो बाँदरलाई कसरी नियन्त्रण गर्ने अब भन्ने हिसाबले चाहिँ अब यो सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार सबै लागिरहेको अवस्था पनि हो। अब हाम्रो यहाँ पनि अब त्यो कुरोबाट बाँदरको त्यो आक्रमण जस्तो होइन अब यो जङ्गली जनावर र अब कृषकहरूको बिचको द्वन्द्व त त्यो त छँदैछ होइन, बाँदरहरूको समस्या पनि त्यतिकै छ। अब यसलाई चाहिँ अब कसरी समाधान गर्ने, अब यो
अब एउटा उपाय के हुन सक्छ,
अब यसको होइन अब दीर्घकालीन समाधान चाहिँ के हुन सक्ला भने अब यो हुन सक्ने कुरा यो चाहिँ होइन, अब त्यो चाहिँ अब यहाँबाट चाहिँ अब जति अब यहाँको समुदायहरू यहाँबाट अस्थायी बसोबासका रूपमा चाहिँ काठमाडौँ जाने होइन अथवा तराईका केही जिल्लाहरूमा चाहिँ होइन अब यो शिक्षा स्वास्थ्य रोजगारको हिसाबले चाहिँ उहाँहरू चाहिँ अब यो समुदायबाट यो भूगोलबाट बाहिर बस्नु भएको छ उहाँहरू चाहिँ फेरि अब पुनः अब फर्केर चाहिँ आफ्नो हाम्रो गाउँघरतिर भन्ने चलन छ नि अब होइन बाबुबाजेले जोडेको जग्गामा आउने पुनः फर्केर आएर उहाँहरूले चाहिँ त्यही हिसाबले चाहिँ अब अन्न बालीहरू लगाउने त्यही हिसाबले जनसङ्ख्याको वृद्धि हुने भयो भने त आफै आफ त्यो सम्भव हुनसक्छ किन हुनसक्छ भने म एक दुईवटा कारणहरू भन्छु जस्तो अहिले अब मुख्य कुरा चाहिँ अब यहाँबाट चाहिँ यो भूगोलबाट चाहिँ अब बाहिर गएर बसोबास गर्ने भनेर चाहिँ तिन चारवटा कुराहरू छ एउटा शिक्षा होइन एउटा स्वास्थ्य एउटा रोजगार होइन लगायतका कुराहरू छ अहिले चाहिँ अब यो शिक्षा र स्वास्थ्यमा पनि अब आधारभूत स्वास्थ्यका कुराहरू पनि अब यहीँ उपलब्ध हुने अब प्रत्येक गाउँपालिकामा कम्तीमा 10 सयको एउटा अस्पताल भन्ने जुन छ नि सङ्घीय सरकारको नीति अब त्यही अनुसार 753 स्थानीय तहमध्ये हामी होइन अगाडि नै स्थानमा छौँ हामी त्यो विषयमा हामीले चाहिँ 10 सयको अस्पताल निर्माण गरिसकेर अब सङ्घीय सरकारको भर पर्नुभन्दा पनि हामी आफैले चाहिँ अब त्यो होइन अब करारमा होइन अब त्यो दरबन्दीहरू स्वास्थ्यका कर्मचारीहरू नियुक्ति गरेर अब एकजना डाक्टर साहब पनि होइन अब करारमै भए पनि अब नियुक्त गरेर आधारभूत स्वास्थ्य चाहिँ यहीँबाट उपलब्ध गराउने भनेर हामीले त्यो तयारी गरिसकेका छौँ सम्भवतः अबको केही समयमा यो अस्पतालको चाहिँ उद्घाटन गरेर हामी त्यो सेवा शुभारम्भ गर्दैछौँ अनि सामान्य आधारभूत औषधि उपचार चाहिँ यहीँ पञ्चकन्या गाउँपालिकामा प्राप्त हुने भएपछि त्यो हिसाबले पनि अब गाउँमै अब स्वास्थ्य उपचार पाउने भइयो भन्ने हिसाबले पनि अब यहाँबाट सहर बजार गएर बसेका जनसमुदायहरू चाहिँ अब यहाँ फर्केर आउने सम्भावना छ र अर्को कुरो शिक्षा अब यो लामो समयदेखि अब म चाहिँ यो दोस्रो कार्यकाल पनि हो वडा अध्यक्ष होइन म पहिलो कालदेखि नै अब यो सामुदायिक विद्यालयमा चाहिँ शैक्षिक गुणस्तर चाहिँ कमजोर भयो अब यो शैक्षिक गुणस्तर चाहिँ कसरी वृद्धि हुन सकिन्छ भन्ने कुरा चाहिँ यो आम होइन अभिभावकबाट चाहिँ यो गुनासोहरू आइरहेको सन्दर्भमा हामीले चाहिँ अब कसरी यो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सकिन्छ अब भनेर विभिन्न उपायहरू चाहिँ हामीले अप्नायौँ अब त्यसमा चाहिँ अब हामीले चाहिँ सुरुका वर्षहरूदेखि नै यो प्रधान अध्यापक र शिक्षकहरूलाई चाहिँ अब यो सामुदायिक विद्यालय जो हिमालदेखि तराईसम्म चाहिँ पूर्वदेखि पश्चिमसम्म जो चाहिँ उत्कृष्ट विद्यालयहरू छन् अब त्यो विद्यालयहरूको होइन अब अध्ययन अवलोकन भ्रमण गराएर त्यसबाट चाहिँ त्यहाँ भएका असल अभ्यासहरू चाहिँ यहाँ विद्यालयमा लागू गर्न सकिन्छ कि भनेर शिक्षक र प्रधान अध्यापकहरूलाई चाहिँ त्यो अब मेरै नेतृत्वमा मैले नै त्यो शैक्षिक अध्ययन अवलोकन भ्रमण गराएर ल यहाँ चाहिँ यस्तो किसिमको नयाँ अभ्यास रहेछ अब हाम्रो विद्यालयहरूमा पनि त्यो गर्न सकिन्छ कि भनेर हामी धेरै किसिमले त्यो हाम्रो जस्तो बुटोलमा कालिका मानव ज्ञान मावि त्यसै गरी चितवनको नारायणी नमुना मावि त्यसै गरी अब यो नेपालगञ्जको चाहिँ यो धम्बोजी मावि होइन त्यस्तो विद्यालयहरूको चाहिँ हामीले चाहिँ अध्ययन अवलोकन भ्रमण गराएर यो पञ्चकन्या गाउँपालिका को विद्यालयहरूमा पनि त्यो हिसाबले गर्न सकिन्छ कि भनेर हामी यो 75 सालदेखि नै हामीले त्यो गर्दै आयौँ र अहिले त्यो असल अभ्यासहरू यहाँ लागू हुने क्रममा छ र शैक्षिक गुणस्तर पनि अब केही वृद्धि भइरहेको अवस्था छ अब हामी एक दुईवटा विषयमा मैले सबै विषयमा त भनेन अब केही विषय कुराहरूमा चाहिँ हामी समुदायमा चाहिँ के हुँदो रहेछ भने जस्तो प्रावि 5 कक्षासम्म छ भने त्यसलाई 6, 7, 8, 10, 11, 12 गर्दै लाने भन्ने हिसाबले चाहिँ अब त्यस्तो किसिमको चाहिँ अब समुदायको होइन अब त्यस्तो किसिमको माग हुने र त्यही अनुसार विद्यालयहरू अपग्रेड हुँदै गएको छ त्यस हुनाले हामीले त्यो शैक्षिक स्तर वृद्धि गरिरहेका छौँ अर्को कुरो अहिले ठ्याक्क यहाँले भनेको प्रश्नमा चाहिँ अब जस्तो यही विद्यालयमा अहिले हजुरहरू आउनुभयो यो विद्यालय 8 कक्षासम्म चलेको थियो होइन अब अहिले चाहिँ अब यसलाई चाहिँ 5 कक्षासम्म सीमित गर्ने कि भन्ने हाम्रो एक खालको निर्णय छ होइन अब तैपनि यहाँ अभिभावकहरू विद्यार्थीहरूसँग छलफल त भइरहेछ अब यहाँ चाहिँ 6, 7, 8 विद्यार्थी सङ्ख्या अघि त्यहाँ सरले पनि भन्नुभएको थियो त्यो अलिअलि कम भएको र अब नजिकै चाहिँ यहाँ पञ्चकन्या मावि भनेको यहाँबाट अलि नजिकै होइन धेरै
हजुर
एकदम हो अलि टाढाको एकदम हो अब यो देवकी धर्ममा आउनुभन्दा त केही न केही टाढा त भइ नै हाल्यो टाढा त भइ नै हाल्यो होइन अब सामान्य अभिभावकहरूलाई समस्या त भइ नै हाल्यो
हजुर टाइम लाग्छ फेरि अब जाडो महिनामा त फेरि अलि अँध्यारो पनि छिटो
हुन्छ हो त्यो
समस्या छ भन्ने कुरा
त्यो त्यो समस्या छ अब तैपनि अब एक खालको निर्णय त त्यो भइहाल्यो होइन अब मलाई लाग्छ अब देवकी धर्ममा आउन जति नजिक पर्थ्यो पञ्चकन्या माविमा जान चाहिँ अलिक टाढा चाहिँ पर्छ नै होइन। अब सकारात्मक सँगसँगै नकारात्मक कुरा पनि केही चाहिँ हुँदो रहेछ होइन। अब हाम्रो चाहिँ अब दीर्घकालीन उद्देश्य भने चाहिँ अब यो विद्यार्थी सङ्ख्या घट्दै गइरहेको अवस्थामा चाहिँ अब विद्यालयहरूको यसरी कक्षा चाहिँ अपग्रेड होइन अब यसलाई चाहिँ अपग्रेड भएकोलाई चाहिँ त्यसलाई कम्तीमा चाहिँ अहिले होइन अलि नजिकको विद्यालयमा समायोजन गरेर फेरि विद्यार्थी सङ्ख्या चाहिँ बढेको अवस्थामा त फेरि पुनः सञ्चालन भइहाल्छ त्यो विषय त सोचनीय त भइहाल्यो। अब यो वर्ष त होइन अब लगभग अब त्यो एक खालको निर्णय भएको छ होइन। अब अर्को वर्ष चाहिँ त्यसलाई के गर्न सकिन्छ कि भनेर हामी त्यसलाई सोचि चाहिँ रहेछौँ। मलाई पनि प्रश्न चाहिँ आएको छ
तपाईँहरूको भूगोलमा हामी आएका छौँ
अब हजुरहरू अब यहाँ आउनुभयो होइन। अब कम्तीमा विद्यार्थीलाई चाहिँ अब प्रोत्साहन होइन हामीले चाहिँ अब राम्रोसँग पढ्यौँ भने होइन अब यसरी चाहिँ अब हामी अब प्रोत्साहित हुने रहेछौँ। हामीले चाहिँ स्टेसनरी सामग्रीहरू पायौँ होइन उहाँहरू आएर वितरण गरिदिनु भयो होइन। हामी स्कुल जानुपर्छ भन्ने कुराको त्यो होइन अब भावनाको विकास हुन्छ। यो हामीले गर्न नसकेको कामहरू यहाँले गरिदिनु हो त्यसको लागि यहाँलाई मैले धन्यवाद पनि दिएँ।
हस् धेरै धन्यवाद।
स्थानीयका लागि सामाजिक कार्यमा क्रियाशील व्यक्ति देवीकी धर्म आधारभूत विद्यालयका प्रधान अध्यापकका भनाई र अभिभावकको विचार समेटेर तयार पारेको एउटा रिपोर्ट प्रस्तुत गर्दैछौ कार्यक्रमको अबको प्रस्तुतिमा।
नुवाकोट जिल्लाको मध्य पहाडी क्षेत्रमा पर्ने रमणीय भौगोलिक स्थान हो पञ्चकन्या गाउँपालिका। काठमाडौँसँग सिमाना जोडिएको नुवाकोटमा सडक सञ्जाल विस्तार हुँदै गए पनि केही क्षेत्र अझै पनि ग्रामीण र पहाडी बाटोमा निर्भर छन्। डाँडा खोलानाला वन क्षेत्र र उर्वर खेतीयोग्य जमिन भए तापनि शिक्षा स्वास्थ्य र रोजगारीको सुनिश्चितता नहुँदा आजभोलि पञ्चकन्याका स्थानीयहरू सुगम क्षेत्रतर्फ बसाई सर्दै जाँदा गाउँघर प्राय सुनसान बन्दै गएको छ। सकेको काम गर्नुपर्ने मान्यताका साथ आफूले समाजका नागरिकका लागि काम गरेको कुरा पञ्चकन्या गाउँपालिका वडा नम्बर 3 की वडा सदस्य भगवती अधिकारीले यसरी बताउनुहुन्छ।
अनि मैले चाहिँ अब सामाजिक भत्ताहरू बचाइ बुढाबुढीलाई सहजको हुनलाई यसरी भन्ने अब फलान ठाउँमा गर्ने भन्छु। अनि महिलाको सिपमूलक तालिमहरूलाई चाहिँ प्राथमिकता दिन्छु। सिपमूलक तालिम पहिला एउटाली हामीले साबुन बनाउने तालिम अनि त्यसपछि अचार बनाउने तालिम दियो। त्यसपछि सिलाइ पनि दिएको थियौँ। अब दुई चारजना मान्छेले चाहिँ त्यो काम गरिरहन् त्यो निरन्तरै गरिरहन् अनि कोही चाहिँ अब छोडे अरूहरू काममा चाहिँ यो उत्पादन गर्छन् अनि त्यहाँबाट बजारको लागि चाहिँ अब यसो सम्पर्क राखेर चाहिँ त्यो वितरण हुन्छ। त्यो व्यवस्था नगरी नि हाम्रो एउटा दुधको दुध लाने गाडी छ एउटा त्यो गाडीमा चाहिँ ओदोर हुन्छ काठमाडौँ लान्छ तरकारीहरू यताउति अब यस्तोहरू लिन्छन् गइरहन अब महिलाहरूले त्यो अब सबै सामान चाहिँ उपलब्ध भयो नि हामी आफै बनाउँछ हामीले बजारीकरण पनि हामीलाई व्यवस्था हुनुपर्छ हामी गर्छौँ। लगानीहरू त अब सबै पुरै त कहाँ उठ्छ र अलिक घाटै घाटै भए पनि जे होस् गरिन्छ। सिलाइहरूको नि अब पहिला सिकेर नि उनीहरूले अब अहिले काम पनि गइरहन् ठाउँ ठाउँमा गइरहन्छ। महिलाहरूलाई चाहिँ आम्दानीका स्रोत हुन्छ महिलाहरूलाई यसो खर्च गर्न यताउता गर्न अब घरमा नभएका सामानहरू किन्न पनि सजिलो हुन्छ सहज हुन्छ।
सुरुमा विद्यार्थी संख्या धेरै हुँदा अत्यन्त रमाइलो लाग्ने बताउँदै हाल विद्यार्थी संख्या घट्दो क्रममा रहँदाको दुखेसो यसरी व्यक्त गर्नुहुन्छ पञ्चकन्या 3 स्थित देवकी धर्म आधारभूत विद्यालयका प्रधान अध्यापक रामकाजी थापा।
म सुरुमा आउँदा यहाँ 350 विद्यार्थी र रमाइलो थियो स्कुल राम्रो थियो। अब अहिले विद्या गाउँमा बच्चा पनि छैन घट्दै घट्दै अब गइसक्यो बच्चा विस्थापित हुँदै गइसके गाउँमै पलायन हुन लागिसक्यो। अब त्यसले गर्दा बच्चा स्कुलमा पनि कम छ अनि त्यति गर्दा पनि अब हामीले जेने तेन टिकिरहेछौँ। पहिला सुरुमा त 5 कक्षासम्म चलेको थियौँ 5 कक्षासम्म चलेको थियो अनि त्यहाँबाट पछि 6, 7, 8 54 सालमा 6 चल्यो 55, 56 सालमा 7 चल्यो अनि 68 सालमा गएर हामीले जिल्ला शिक्षा कार्यालयबाट 8 कक्षा स्वीकृत लिएर आएर चलाएको अनि 2 निमावी दरबन्दी लिएर आएर आएको अनि त्यसरी चलाएको। अब अहिले हामीसँग 8 स्टाफ छौँ 1 कार्यालय सहयोगी छन् त्यसरी चलिरहेको छ।
कक्षा 6 8 विद्यार्थीलाई नजिकैको विद्यालयमा स्थानान्तरण गर्न लागि अवस्थामा आफ्नो बच्चालाई सोही विद्यालयको कक्षा 2 अध्ययन गराउँदै आउनु भएकी रुस्मा कुँवरको भनाई यस्तो छ।
मलाई चाहिँ अब यहाँ नजिक भएर राम्रो लाग्छ किनकि आफूले आएर हेरिरहन बेला बेलामा पाइन्छ यही ओरेदोरो गर्दा टाढा चाहिँ राम्रो नजिक चाहिँ नराम्रो भन्दा हामीलाई आफ्नो बच्चाको त आफूले स्कुलको मात्रै टाइम नहेर्ने नि त घरमा नि आफूले टाइम हेरिदिने घरमा नि पढ्न लगाए स्कुलमा नि सर मिसले पढाउनु लाउनुहुन्छ अनि पढ्छ सर मिसको मात्रै भरमा छोडे त घरमा बच्चाले नपढेपछि त खेलेपछि त बिग्रिगयो हामी घर आज 24 घन्टा मोबाइल दिने स्कुलमा चाहिँ पढेन भनेर सरहरूलाई नै कराउनु हुँदैन
स्वास्थ्य शिक्षा र रोजगारी यही ठाउँमा उचित तरिकाले सञ्चालन भइदिएको भए यहाँबाट अन्यत्र जान नपर्ने बताउनुहुन्छ पुनः एकपटक कुँवर
मलाई चाहिँ अब यो अब जबसम्म मोटर बाटोको हुन्छ अनि शिक्षा स्वास्थ्यमा चाहिँ बढी ऊ भयो भने हामी अब किनकि विकट मानौँ अब यहाँलाई काठमाडौँसम्म बिरामी लाँदाखेरि हामीलाई अलिक असुविधा यहाँ अब छिट्टै हेल्पको छ नि त यहाँ माथि हस्पिटल त्यसमा चाहिँ अब हामीले भनेको बेलामा व्यथा बिराम सानोतिनो भए पनि उपचार पाए अनि बच्चाहरूले चाहिँ राम्रोसँग शिक्षा पाउनलाई चाहिँ अब यहाँ अब आफूले पनि अभिभावकहरूले आफ्नो घरमा पनि क्लियर गरिदिएदेखि स्कुलमा नै क्लियर हुन्थ्यो
विकासका पूर्वाधारहरू सबै आफ्नै ठाउँमा भइदिए आफ्नो जन्मभूमि र थात थलो चटक्कै माया मारेर जान त कसलाई रहर लाग्छ र होइन र जनधारणा
मेरो अनिता तामाङ त्यही घरमै खेतीपाती त्यही साबुन बनाउने र त्यही अचार बनाउने त अनि त्यही मात्र अरू त पहिला अनि त्यही सिलाइको आएको भने होइन दिदी तालिम मात्रै लियो अरू त के गर्नु केही छैन
नाम चन्द्रकुमारी तामाङ यही स्कुलमा बच्चालाई झोलो लिन आऊ भन्नुभएको थियो अनि आएको
है
भयो 83
तामाङ
पञ्चकन्या गाविसबाट है लाग्यो होला 1 घन्टा हामी हिँड्नु सक्यो पो उपितै आउँदै उपितै आउँदै
निका कार्की यहाँ तल्लो कार्की गाउँ भन्छ के गर्नु घरतिरै काम भन्नु घाँस काट्ने गोबर सर्ने घाँस काट्ने काहीँ नि काहीँ ऊ यहीँ हेल्प बस्नुमा सुगर प्रेसर देख्दै भएन ठुलो रोग लाग्यो भने काठमाडौँतिर यहाँ छैन त है के गर्नु त यहाँ अर्थ छैन यहाँ भएको स्कुल त मासेर लैसो माथिर विदेश थोर भएर हो कि है यहीँ राम्रो स्वेटर यस्तो बनिदियो त किन जानुपर्थ्यो काठमाडौँ यहाँ त त्यही रुगा खोकी दिन्छन् त्यहाँभन्दा अर्थ छैन पेट लाग्यो टाउको दुख्यो ज्वरो आएको अनि आँखा हाल्ने थोपा यस्तो चाहिँ यहाँ हुन्छ
यिनै जनधारणा सँगसँगै आजको कार्यक्रम हाम्रो भूगोलको समय सकिने लाग्यो आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नुहोला यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com ठेगाना पुनः एकपटक दोहोऱ्याउँदैछौ कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com यिनै जानकारी सँगै
आजको कार्यक्रमबाट प्राविधिक साथी देवकी भण्डारीका साथै हामी दोए
म सावित्री केसी
अनि म विनिता चौधरी बिदा हुन्छौ नमस्कार।